View 360 में मिनी पाकिस्तान और रोशनियों का शहर कहलाने वाले कराची का शुमार रिहायशियों के लिए इंतहाई गैर मौजूं शहरों में क्यों है और शहर को दरपेश मसाइल का हल कौन देगा। वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज से आप देख रहे हैं प्रोग्राम व्यू 360। मैं हूं मोहम्मद आतिफ, वेलकम टू द शो। पाकिस्तान का सबसे बड़ा शहर और तिजारती मरकज, जहां से मुल्क का 70% टैक्स वसूल किया जाता है, रहने के लिए दुनिया के गैर मौजूं तरीन शहरों में शामिल होता है। हाल ही में बैन अल-अक़वामी जरीदे इकोनॉमिस्ट की एक शाख इकोनॉमिस्ट इंटेलिजेंस यूनिट की तरफ से रिहायश के लिए मौजूं शहरों पर शाया की जाने वाली एक रिपोर्ट में कराची को रहने के लिए दुनिया के 5 गैर मौजूं तरीन शहरों की लिस्ट में शामिल किया गया है। कराची वो शहर है जिसे मिनी पाकिस्तान कहा जाता है, क्योंकि इस शहर में पाकिस्तान में बसने वाली हर कौमियत, जबान और रंगो नस्ल के लोग मौजूद हैं, जो बेहतर जिंदगी की ख्वाहिश में छोटे इलाकों से इस शहर का रुख करते हैं। लेकिन क्या ये शहर अपने बासियों को वो सहूलतें दे रहा है जो जिंदगी को सहल और खुशगवार बनाती हैं? बात करेंगे इस बारे में आज के शो में, लेकिन पहले आपको बताते हैं कि इस रिपोर्ट में किन दीगर शहरों को बेहतर और किन्हें रहने के लिए नाकाबिल करार दिया गया है और क्यों। इस रिपोर्ट को मुरतब करने के लिए द इकोनॉमिस्ट इंटेलिजेंस यूनिट ने जिन पहलुओं को मद्देनजर रखा, उनमें उन शहरों में मुआशी, कारोबारी और सियासी इस्तेहकाम, सेहत और तालीम की सहूलतें, शहरों के बुनियादी ढांचे और वहां की सकाफत और अमूमी माहौल शामिल हैं। रिपोर्ट के मुताबिक दुनिया में रहने के एतबार से ऑस्ट्रिया का शहर वियना सबसे बेहतर है, जहां इस्तेहकाम, इंफ्रास्ट्रक्चर और सेहत और तालीम की सहूलतों को 100 में से 100 पॉइंट्स दिए गए हैं। इसके बाद बिलतरतीब कोपनहेगन, मेलबर्न, सिडनी और वैंकूवर का नंबर आता है, जबकि कैनेडा के मजीद दो शहर कैलगरी और टोरंटो भी टॉप 10 की फहरिस्त में शामिल हैं। शाम का शहर दमिश्क 173वें नंबर पर है और रिहायश के लिए दुनिया का इंतहाई गैर मौजूं तरीन शहर करार पाया है। इस फहरिस्त में कराची का नंबर 169वां है, जहां इस्तेहकाम को 100 में से 20 पॉइंट्स, सेहत को 50, तालीम को 75, इंफ्रास्ट्रक्चर को 51.8 जबकि कल्चर और एनवायरमेंट को 38.7 पॉइंट्स मिले। कराची के वो कौन से मसाइल हैं जिनके बायस आम शहरियों की जिंदगी मुश्किलात का शिकार है, इस बारे में हमारी रिपोर्टर सिद्रा डार ने एक रिपोर्ट तैयार की है। आइए पहले ये रिपोर्ट देखते हैं।
किसी भी शहर में रिहायश अख्तियार करते वक्त आप किन सहूलियात और जरूरियात को मद्देनजर रखते हैं? यकीनी तौर पर पानी, बिजली, गैस की जरूरत को और अमन अमान की सूरत हाल को और उस शहर की मुआशी सूरत हाल को। क्या आप जानते हैं कि पाकिस्तान के सबसे बड़े शहर कराची का शुमार दुनिया के उन 5 शहरों में होता है जो अब रिहायश के काबिल नहीं रहे? ये हम दावा नहीं कर रहे, ये EIU की ग्लोबल लिवेबिलिटी रिपोर्ट का जो इंडेक्स है 2023 का, वो बताता है। कराची में जो लोग रिहायश अख्तियार करते हैं उनको लाइन का पानी नहीं मिलता, उन्हें पानी खरीदना पड़ता है। यहाँ पे इंफ्रास्ट्रक्चर की बात की जाए तो सड़कें टूटी हुई हैं, घंटों ट्रैफिक जाम रहता है। अमन अमान के मसाइल भी इस शहर में खासे रहते हैं, यानी कि आए दिन मोबाइल फोन छीने जाते होंगे, डकैतियाँ होती हैं और इस तरह के कई जराइम हैं जो शहर के अंदर होते हैं। इसके अलावा अगर मुआशी सूरत हाल की बात करें तो अब ये शहर महंगा होता जा रहा है। यहाँ पे रहने के लिए आपको अगर बिजली ना हो तो जनरेटर का इस्तेमाल करना पड़ेगा। जो बुनियादी ज़रूरियात हैं वो यहाँ पर खासी मुश्किल से मिल रही हैं। इसके अलावा इंफ्रास्ट्रक्चर की बात की जाए तो कराची में अगर बारिश हो जाए तो सड़कें ज़ेर-आब आ जाती हैं, सड़कों का हाल बहुत बुरा है, जगह जगह गड़े हैं, मरम्मत के काम उस तरह से नहीं होते जिस तरह से पहले होते थे। जो पहली तामीरात हो गई हैं उनको दोबारा से रिपेयर नहीं किया जा रहा है। जो ओल्ड सिटी एरिया हैं या ऐसी बस्तियां हैं जो कि बहुत कंजेस्टेड हैं, तो वहां भी सहूलियात नहीं मिल रही हैं। तो इस वजह से यहां पर रहने वाले खासे मसाइल का शिकार रहते हैं और यही वजह है शायद कि अब कराची को रिहाइश के काबिल जो शहर है वो नहीं रहे, उनके अंदर दर्जाबंदी हासिल हो गई है। 2022 की यही रिपोर्ट में 140 शहरों का जायजा लिया गया था, जिसमें कराची 136वें नंबर पे था और अब कराची का शुमार दुनिया के 5 शहरों में हो रहा है जो रिहायश के काबिल नहीं रहे। देखना यह है कि इस रिपोर्ट के बाद कराची की जो इंफ्रास्ट्रक्चर है उसको बेहतर करने के लिए क्या काम होगा। यहाँ सेहत के मसाइल भी अपनी जगह हैं, क्योंकि इतना बड़ा शहर है, ट्रॉमा सेंटर्स और इमरजेंसी और अस्पताल उस तरह से नहीं है, आबादी बढ़ती जा रही है, मसाइल बढ़ते जा रहे हैं। लेकिन अब इस रिपोर्ट पे बेहतर दर्जाबंदी पे लाने के लिए क्या एफर्ट की जाएंगी, इसके लिए इंतजार करना पड़ेगा।
सिद्रा डार की रिपोर्ट आपने देखी, कराची कैसा था और ऐसा क्यों हो गया? इसकी जिम्मेदारी क्या सिर्फ सियासतदानों और हुकूमतों पर है या किसी और पर भी है? इस बारे में बात करते हैं कराची से ताल्लुक रखने वाले मुल्क के मारूफ अदाकार और कॉमेडियन अयाज खान से, जो इस वक्त स्काइप के जरिए हमें ज्वाइन कर रहे हैं। अयाज साहब, बहुत शुक्रिया आप हमें ज्वाइन कर रहे हैं, वेलकम टू द शो। आप फरमाइए, आपने तो कराची को देखा है, उसको बढ़ते हुए देखा है, उसको बदलते हुए देखा है, बताइए कराची कैसा था अपने वासियों के लिए? अयाज खान साहब की आवाज मुझे नहीं आ रही।
कराची तो एक ऐसा शहर था, अगर अभी हम सिर्फ पाकिस्तानी,
हेलो हेलो जी,
तो आवाज ठीक है। तो मैं कह रहा हूँ कि कराची एक ऐसा शहर है जिसमें आप ये समझ लें कि पूरे पाकिस्तान से लोग आते थे सिर्फ कराची और कराची के समंदर को देखो देखने के लिए आते थे। जाहिर है कि लोग कहते हैं कि तो एक मुहावरा है कि समंदर की तारीफ किनारे पर रहो। कराची था कि मुझे अपना वक्त याद है कि हम सिंध में भी रहते थे, जब तो कराची हम आते थे तो बड़े खुश होते थे कि भाई आई अब शहर में जाना है। इसी चीजों में भी एक अमन था। अगर हम इसकी पूरी हिस्ट्री पे जाते हैं कराची की, तब भी हमें लगता है, जबकि आप अगर हम आज जो भी बीच में मैं डॉक्यूमेंट्री में सुन रहा था कि इंफ्रास्ट्रक्चर की बात हो रही थी, मास्टर प्लान की बात हो रही थी, क्योंकि मेरा इंजीनियरिंग से ताल्लुक है, मैं बिल्डिंग कंट्रोल अथॉरिटी में भी डायरेक्टर रहा, रिटायर हुआ, लेकिन मैं ये समझता हूँ कि वक्त के साथ साथ जहाँ तरक्याती मामला बढ़ते हैं, यहाँ तरक्की मामला उतनी तेजी से नहीं बढ़े जितनी आबादी बढ़ती जा रही है। और आबादी का ये है कि इसको एक हब बनाया गया कि ये नौकरी या जॉब्स के लिए या बाकी चीजों के लिए अपॉर्चुनिटी है, जस्ट बिकॉज ऑफ के समंदर भी है तो फिर और जराए भी हैं, लेकिन उस तरक्की की लिमिटेशन, उसकी बाउंड्री जो है वो सियासत का शिकार हो गई। जो रोड्स हैं, जो ब्रिजेस हैं, जो सारा कुछ है,
आया साहब आपने बजट तो हर साल की है, तो मैं कर रहा हूँ यहाँ पे आपको, सियासत की बात आपने की है कि सियासत का एक अहम रोल है कराची की मौजूदा सूरत हाल में। तो कराची के नौ मुंतखब मेयर मुर्तजा वहाब ने भी हमें ज्वाइन किया है और इस वक्त हमारे साथ प्रोग्राम में है, और चूंकि आप सियासत की बात कर रहे हैं तो मुर्तजा वहाब साहब को वेलकम करते हैं। मुर्तजा वहाब, बहुत शुक्रिया आप हमें वक्त दे रहे हैं। सियासत से ही आपसे पहला सवाल मुझे करना है कि अक्सर गिला कराची वालों को यह भी रहा है कि कराची सियासत का शिकार है, सूबे में एक डिफरेंट पार्टी की हुकूमत थी और अब से पहले शहरी इंतजामिया एक दूसरी पार्टी की तरफ थी। अब जबकि पाकिस्तान पीपल्स पार्टी के पास सूबाई हुकूमत भी है और शहरी इंतजामिया जो शहरी हुकूमत है वो भी पाकिस्तान पीपल्स पार्टी के बाद है, तो आप क्या समझते हैं, क्या आप कराची के शहर को लिवेबल बना पाएंगे इस लिस्ट से जिसमें कराची का जिक्र हुआ है, उससे निकाल पाएंगे? मुर्तजा वहाब साहब की आवाज भी मुझे नहीं आ रही है, वो टेलीफोन के जरिए हमसे कनेक्टेड हैं। फिलहाल हम वापस जाते हैं अयाज साहब के पास। अयाज साहब, आपसे जो बात हो रही थी उसमें जैसे आपने जिक्र किया सियासत है, तो कराची के मसाइल में सिक्योरिटी भी है, चाहे वो जनरल सिक्योरिटी हो, चाहे वो कारोबार और ताजरों की सिक्योरिटी हो, चाहे वो तालीम और सेहत का मैदान हो, ये सारे ही मामलात उस लिस्ट में शामिल किए गए हैं जिनका फुकदान पाया जाता है कराची में। आप इससे पहले का जो कराची देखते हैं उसमें और आज के कराची में, इन शोबों में आप क्या समझते हैं, कैसे ये डिटीरियोरेशन हुई है और क्या ये डिटीरियोरेशन रिपेयरेबल है?
देखिए, बात यह है कि किसी भी जगह पे जब बेरोजगारी जरूरत से ज्यादा होती है और आपको अब जब घर पहुंचना पड़ता है और घर पे आपको वो आप ही के बच्चे नजर आते हैं, मैंने तो ये देखा है कि अभी जो मैं आजकल देख रहा हूँ सबसे बेहतरीन प्रोफेशन है भीख मांगना, क्योंकि उसके लिए ना तो किसी डोमिसाइल की जरूरत नहीं है, ना ही उसमें आपके एजुकेशन की जरूरत है। यहाँ पर जिस भीड़ के साथ हर जगह जिस अंदाज से ये लोग जितने भरे जा रहे हैं, या आप, मैं समझता हूँ कि आप तरक्याती अगर मामला की तरफ जाएं तो सारे बजट अप्रूव होते हैं, सारे हमें रोड वैसी बनती नजर आती है, पैचेज में जो रोड बन रही है वो पैचेस का दुनिया भर में पैच या छोटा मोटा जो डिजास्टर होता है उसके बजट अलग होता है, लेकिन कितनी चीजें ऐसी हैं जो कागजों में नजर आती है, जो हमें नजर आ रहा है सामने महंगाई, या जितने अब अगर हम महंगाई को रोए, हम पेट्रोल को रोए, हम ऐसी सारी चीजों को गिनना शुरू करें, तो उसमें पिसता सिर्फ गरीब अवाम है। तो गरीब का ही वोट चलता है, गरीब के वोट पे ही सब जीतते हैं। तो इस गुर्बत का, इस इंफ्रास्ट्रक्चर का, इसका जिम्मेदार सिर्फ ये जो हमने पाकिस्तान, बात यह है कि अभी अभी आप मर्दमशुमारी पे आ जाए,
ये जो महंगाई है या पेट्रोल की कीमतें हैं या जो दीगर ऐसी चीजें हैं, ये शहरी हुकूमत के कंट्रोल में नहीं है, ये तो रियासत इन चीजों में डील करती है। जैसे इम्पोर्ट्स हैं पेट्रोल की या दीगर चीजों की, जो इम्पोर्ट एक्सपोर्ट है, शहरी हुकूमत की अगर हम स्पेसिफिकली बात करें तो आपको क्या लगता है कि शहरी हुकूमत, आपका चूंकि KMC से भी ताल्लुक रहा है और आपने कहा कि कागजों में सारी चीजें ठीक होती हैं, तो यानी इसका जो इल्जाम है वो किसी एक पार्टी को नहीं दिया जा सकता। कराची पर मुख्तलिफ पार्टियों की हुकूमतें रही हैं मुख्तलिफ अदवार में पिछले चंद दहाइयों में। जी
आप कह रहे हैं बात, अभी पार्टी हम सियासी को, सियासत को हम उस पॉइंट ऑफ व्यू से ले ही नहीं रहे, हम तो सिंसियरिटी की बात कर रहे हैं। जो भी आता है होता ही है कि जब भी इलेक्शन होता है, जो भी वादे होते हैं, जो नजर आ रहा होता है, आप आज देखें कि जो अमीर है वो अमीर तर होता जा रहा है, जो गरीब है वो गरीब तर होता जा रहा है। तो मुझे ये बताएं, इसकी जिम्मेदारी, जिम्मेदार कोई तो है, लेकिन इसकी जिम्मेदारी को कबूल कोई नहीं करता। तकरीरों में, माइक पे बड़ी बड़ी बातें सब हो रही हैं, हम अपने कॉमेडी में, हम अपने मतलब 50-50 से आप शुरू करें, आज तक हम मिजाह में, तंज व मिजाह में, सॉफ्ट टू शुगर कोटेड बातें करके भी हम सिर्फ यही कहना चाहते हैं कि हमारा मुल्क ये आजाद मुल्क है, उनसे जाके पूछें जिनके पास मुल्क नहीं है, वो माइनॉरिटी में रह रहे हैं।
अयाज साहब हमारे साथ ही रहिएगा। हमारी रिपोर्टर सिद्रा डार ने कराची के शहरियों से भी बात की कि उनको क्या लगता है जिस शहर में वो रहते हैं उस शहर में क्या मसाइल हैं और वो उनके बारे में क्या समझते हैं। तो पहले हम अपने देखने वालों को वो शॉर्ट्स सुनवाएंगे जिसमें हमारे रिपोर्टर सिद्रा डार ने कराची वालों से बात की और जनरल जो मसाइल हैं कराची के, एक आम शहरी क्या समझता है कि उसको क्या सहूलतें मिलनी चाहिए। तो आइए पहले ये शॉर्ट्स सुनते हैं और फिर वापस अयाज साहब से गुफ्तगू शुरू करेंगे।
ये शहर अब रहने के काबिल रहा नहीं है, हर जगह कचरों के ढेर हैं, बारिश हो जाए तो घर से निकलने को बंदा सोचता है कि कोई हादसा नहीं हो जाए, कोई मामलात नहीं हो जाए। हर जगह पानी की निकासी का कोई मामलात सही नहीं है, हर जगह कचरों के ढेर नजर आएंगे आपको, गंदगी बेहिसाब है।
एक तो मसला नहीं, सारे ही मसले हैं, मतलब पानी नहीं है, बिजली नहीं है, गैस नहीं है, सेवरेज का निज़ाम है, सड़कें नहीं, क्या 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 गिना है आपको?
हमारी सड़कें सही नहीं है, सड़कों पर पानी भर जाता है जब बारिश होती है तो जब, और दूसरा मसला ये है यहाँ पे पानी नहीं आता और गैस नहीं होती, लाइट नहीं होती हमारे यहाँ रहना बहुत मुश्किल बना हुआ है।
मसला तो सब लोगों का है, पानी का भी है, गैस का भी है, बेरोजगारी का भी है। सबसे अहम मतलब ये ना बेरोजगारी का है, कितने लोग बेरोजगार बैठे हुए, कंपनी बंद हुए, तो गरीब आदमी क्या करे, जिसका घर किराया है के, वो क्या करेगा।
मसला तो पानी, बिजली का, गैस का जो है ना, ये रहा है हमेशा से रहा है, इतना नहीं रहा जैसा अब हो गया, अब तो कुछ ज़्यादा ही हो गया। अल्लाह बेहतर करे तो हो जाए, हम बंदे तो नहीं करेंगे, ये हुकूमत नहीं करेगी, कोई भी हुकूमत आया नहीं कर सकती।
ये सिचुएशन 12 महीने की है, मतलब कोई सुनने वाला नहीं है, कोई कुछ करने वाला नहीं है। जो इस एरिया के, मेरा कहना ये है कि जो इस एरिया के जिम्मेदार हैं, क्या उनकी रिस्पॉन्सिबिलिटी नहीं है इन चीज़ों को देखना? ये जो होता है वो लोग इसका बजट खा रहे हैं, ले रहे हैं, सब कुछ हो रहा है ना, तो ये बेसिक काम होते हैं।
कराची शहर रहने के काबिल हो सकता है अगर उस पर तवज्जो दी जाए, बहुत अच्छा शहर है, देखें यहाँ पे तो लोगों को रोजगार इतना मिलता है, इतने दूर से तमाम मुल्क से लोग आके कराची शहर ये जो है रोजगार मुहैया करता है, बहुत अच्छा मुल्क है। अगर इसमें रहने की तमाम सहूलियात दिया जाए, गैस की फराहमी हो, बिजली की फराहमी हो, रोड सही हो, सबसे बड़ा मसला तो यहाँ पर रोड का है। आप किसी भी जगह कराची में चले जाएं, देखें आपको रोड की फराहमी नहीं, सही रोड नहीं है, टूटी फूटी रोड्स मिलेंगी आपको, कहीं भी रोड जो है ना वो सही नहीं मिल रही।
पीने का पानी भी हमारे को खरीद के पीना पड़ता है और टैंकर भी हमारे को डलवाना पड़ते हैं इस्तेमाल के पानी के नहीं है।
बिल भी, बिल होगी तो काम होगा ना, बिल ही नहीं है मेरे ख्याल से। आप देख लें ना, आप यहाँ का हाल देख लें, सेवरेज का निज़ाम देख लें, बारिश सरासी हो जाए कितना पानी हर जगह कीचड़ बन जाती है, ये बन जाता है, सब यही हाल है सारा पूरे शहर का, यही हाल।
तो बेबसी तो उसी वक्त औरत एक महसूस कर लेगी जब उसके बच्चे गर्मी से स्कूल से आए हैं, उनके पास ठंडा पानी वो नहीं पिला सकती, लाइट नहीं आ रही, 6-6 घंटे से लाइट नहीं है, बच्चों को पंखा नहीं है स्कूल से आए हैं, तो बेबसी तो उस वक्त ही औरत महसूस कर लेगी अपने बच्चों के लिए और शहर में रहते हुए कि बहुत बहुत परेशानियाँ, खासतौर पर औरत बहुत बेबसी महसूस करती है। अक्सर लोग कहते हैं या खुदा हमारे पास इतना पैसा हो कि हम इस मुल्क को ही छोड़ के चले जाएँ, इस शहर को छोड़ जाएँ, कहीं चले जाएँ।
آپ نے کراچی کے شہریوں کی بے بسی اور مایوسی سنی اور دیکھی کہ وہ اپنی زندگی کو اس شہر میں کیسا پاتے ہیں اور کتنا بے بس محسوس کرتے ہیں. زندگی گزارنے کے لیے جو بہت بنیادی چیزیں درکار ہوتی ہیں ان کی شکایت یہ ہے کہ وہ بھی درکار نہیں ہے, جیسے پانی کی فراہمی ہے, جیسے صفائی ہے, جیسے تعلیم اور صحت کی سہولتیں ہیں, بجلی اور گیس کی سہولتیں ہیں, جو کہ ایک کسی بھی حکومت کے بنیادی فرائض میں شامل ہوتا ہے کہ وہ یہ چیزیں اپنے شہریوں کو فراہم کرے. کراچی کے مسائل اور اس کی وجوہات پر آپ نے دیکھا کہ مختلف آراء پائی جاتی ہے. کچھ کے نزدیک مسئلہ شہر کی آبادی کا ہے, جبکہ بعض لوگ سمجھتے ہیں کہ مسئلہ سیاسی پارٹیوں کے درمیان طاقت کی لڑائی کا ہے, جبکہ یہ بھی حقیقت ہے کہ کراچی میں بہت سے مافیاز ہیں جو اپنی طاقت اور سیاسی اثر و رسوخ کے باعث ان معاملات کو بہتر بنانے کے لیے حکومتی عملداری کو چیلنج کرتے ہیں. اس گفتگو کو مزید کنٹینیو کرتے ہیں اور واپس جائیں گے ہم ایاز صاحب کے پاس. ایاز صاحب, ہم نے سیاست کی بات کی اور آگے چل کر بھی اس پر بات کریں گے. آپ کا تعلق آرٹ سے ہے, آپ فنکار ہیں, آپ ٹیلی ویژن پر کام کرتے رہے ہیں, سٹیج پر کام کرتے رہے ہیں. چیزوں کو بہتر کرنے کے لیے عام شہریوں کا بھی رول ہوا کرتا ہے اور کراچی ایک بہت ہی وائبرنٹ شہر ہے اور کراچی اس بارے میں بھی بات کرتا ہے کہ اس کے رہائشیوں کی کیا ذمہ داریاں ہیں. آپ کے خیال میں کیا کراچی کے رہائشی اپنی ذمہ داری پوری کر رہے ہیں؟
دیکھیں, اگر ہم اپنی ذاتی سیکیورٹی کی صرف بات کر لیں, سیکیورٹی میں تو میرے خیال ہے کہ یہاں تو وہ حال ہے کہ اب ہر آدمی اپنی سیکیورٹی خود ہی کرتا ہے. اس کی پہلی سیکیورٹی یہ ہے کہ جو حالات چل رہے ہیں, جس طرح کے ہر آدمی جو گن پوائنٹ اور یہ وہ سارے جو ہو رہے ہیں اس کی کیا ڈیٹیل بتائیں ہر آدمی. اب تو یہ ہمارے معاشرے کا ایک بڑے فخریہ لوگ کہتے ہیں, ماشاءاللہ میرا بیٹا دو دفعہ جو ہے اس سے موبائل چھینا ہے, بھائی ہم تو کئی دفعہ لٹے ہیں بھیا. تو اب اپنی خود ہی سیکیورٹی کرنی پڑتی ہے. جب آپ گھر جاتے ہیں تو اس سے پہلے ٹیلی فون کرتے ہیں کہ بھائی میں آ رہا ہوں, ذرا دیکھ لو, تم آ کے کھڑے ہو جاؤ. یہ تو میں ایک عام بات کر رہا ہوں. ہمارے یہاں جو سب سے بڑا ایک ڈرا بیک, کہ میں امریکہ ابھی گیا تھا جب پچھلے دنوں, تو میں نے دیکھا کہ ایک امریکہ 911 پہ کسی کو بلایا تھا ہمارے پڑوس میں. تو جب وہاں سے دیکھا پولیس آئی ہے تو انہوں نے سب سے پہلے دیکھا دو بچے تھے جو بالکل نہیں سہمے ہوئے تھے, اور انہوں نے دو اسٹیکر پولیس والوں نے نکال کے ان کو ایک ایک چپکایا اور کہا ناؤ یو آر مائی جونیئر پولیس, صرف اتنا کہا. ہمارے یہاں پولیس جو ہے ایک خوف ہے. ہم وہاں اگر جاتے ہیں تو ہمیں اتنا کمفرٹیبل ماحول ملنا چاہیے. ایک ایک آدمی پریشان آیا اپنی کسی چیز کے لیے, وہ کہیں گے جی آپ کو کسی بے شک ہے, وہ ساری انکوائری اس بیچارے کی ہو جاتی ہے. اس میں آپ چوری ڈکیتی کہہ لیں, اس میں آپ ڈرائیونگ میں دیکھ لیں, جھگڑے کو دیکھ لیں, لوگوں کا برداشت کم ہو گیا ہے. تو اب ہم اس کی ذمہ داری, ہم عوام پر جو ذمہ داری ڈالنے کی کوشش کرتے ہیں, عوام نے تو ٹیکس بھی دیا, عوام نے ساری پریشانی عوام جھیل رہی ہے. لیکن جو ہمارے سرکاری ادارے ہیں جن کی ذمہ داریاں ہیں, جو اپنی تنخواہ بھی لے رہے ہیں, سارے مراعات بھی لے رہے ہیں, تو وہ ایک اس پاکستان کے لیے, میں یہ کہتا ہوں فرق کتنا کیوں ہے. کراچی کو دوسرے شہروں سے ملا ہے. میں لاہور گیا تھا تو میں نے وہاں میلبرن شہر میں گیا ہوں, تو میں نے کہا میلبرن لگ رہا تھا
اس کے مقابلے شہر. بالکل, ہم اس گفتگو کو مزید آگے بڑھاتے ہیں. ایاز صاحب, ہمارے رپورٹر محمد ثاقب ہمیں جوائن کر رہے ہیں کراچی سے, اور ان سے ہم جو پولیٹیکل انوائرمنٹ ہے شہر کا اس کے بارے میں بات کریں گے. ثاقب, بہت شکریہ آپ ہمیں جوائن کر رہے ہیں. اب ایک نئی حکومت بن چکی ہے شہر میں, جس کی باغ دوڑ اب پاکستان پیپلز پارٹی کے پاس ہے, اور اپوزیشن میں جماعت اسلامی ہے جو کہ کراچی شہر کی ایک مضبوط اور بڑی جماعت ہے. آپ کیسے دیکھتے ہیں اس وقت پولیٹیکل انوائرمنٹ کو؟ کیا حالانکہ اس الیکشن میں جماعت اسلامی اور پیپلز پارٹی کے درمیان کافی کھینچا تانی ہوئی, جماعت اسلامی نے پیپلز پارٹی پر الزامات بھی لگائے کہ انہوں نے جن لوگوں نے ووٹ دینے تھے جماعت اسلامی کی قیادت کو, ان لوگوں کو ووٹنگ پروسیس سے باہر رکھا, انہیں غائب کر دیا گیا, اور پھر کچھ وفاداریاں بدلنے کا سلسلہ بھی ہوا وہاں پر. تو آپ اب کیسے دیکھ رہے ہیں ایز اے رپورٹر کہ شہری حکومت اور شہری حکومت کی اپوزیشن کے درمیان کس طرح کا ریلیشن شپ ہے, اور کیا یہ ریلیشن شپ کراچی شہر کے لیے ڈیلیوریبلز کو آسان بنائے گا یا مشکل؟
جی بہت شکریہ عاطف, بالکل ٹھیک کہہ رہے ہیں آپ. کراچی جو ہے اگر ہم اس کا ماضی دیکھیں تو یہاں پر ایک سیاسی تشدد اور لسانی جو فسادات اور اسی طرح گروہی تسل جو جو فسادات ہیں وہ یہاں پر ہوتے رہے ہیں اور اس کا عنصر بہرحال آج بھی موجود ہے اور کسی نہ کسی طرح سے کراچی کی جو اس وقت جو آپ ابھی جو ذکر کر رہے تھے کہ کراچی میں جو مسائل ہیں اس سے ڈائریکٹلی یا انڈائریکٹلی ان چیزوں کا بھی تعلق ہے. لیکن اگر ہم ابھی کی بات کریں تو یقینی طور پر اب بھی ایک ان ایزی پیس موجود ہے اور ہم یہ دیکھ رہے ہیں کہ کراچی میں ایک سیاسی جو ایک جو اپنا ایک تسلط یا اپنا ایک قبضہ بنانے کی یا اپنی ایک ہیجمنی قائم کرنے کی جو کوشش ہے وہ جاری ہے. اور اس کی سب سے بڑی جو جو اگر ماہرین جو کہتے ہیں وہ یہ کہہ رہے ہیں کہ اگر یہاں پر الیکشن پروسیس صاف ہو اور یہاں پر لوگوں کو اگر یہ موقع دیا جائے کہ وہ اپنے جو ریپرزینٹیٹو ہیں وہ ایک سرٹن انٹرول کے بعد جب وہ چار سال یا پانچ سال کا جو گیپ ہوتا ہے اس کے بعد اگر ان کو وہ چوز کرنے کا اختیار دیا جائے تو یہ چیزیں دور ہو سکتی ہیں اور یہ چیزیں کافی آسانی ہو سکتی ہے اس میں. اور جو اس وقت جو مسائل کا سامنا ہے وہ اس طرح کے مسائل کا سامنا نہیں کرنا پڑے گا. لیکن ظاہر سی بات ہے کہ یہ اس الیکشن پروسیس اور اس میں جو بہتری ہے اس سب کا تعلق ایک بڑی پکچر سے ہے جو کہ پاکستان جو ایک مرکزی سطح پر جس طرح کے سوالات اٹھائے جاتے ہیں اسی طرح ہم دیکھتے ہیں کہ صوبائی سطح پر بھی اور شہری سطح پر بھی یہ سوالات اٹھائے جاتے ہیں کہ کیا جو شہری ہیں ان کو اپنے جو ریپرزینٹیٹیوز ہیں وہ صحیح طور پر چننے کا حق دیا جاتا ہے یا نہیں دیا جاتا ہے. اس پر بہت سارے سوالات موجود ہیں اور پاکستان پیپلز پارٹی یہ دعویٰ کرتی ہے کہ ان کو ریپرزینٹیشن اتفاق ملی ہے کیونکہ انہوں نے کارکردگی دکھائی ہے, کام دکھایا ہے, لیکن جو حقائق ہیں وہ کافی تلخ ہیں. اور حقائق
ثاقب اب اگر ہم آگے بڑھیں, دیکھیے الیکشن ہو گیا, حکومت بن گئی اور اب ظاہری بات ہے پاکستان پیپلز پارٹی کے پاس شہری حکومت کا انتظام ہے. اس سے پہلے اگر ہم دیکھیں کہ شہری حکومتوں سے کراچی کو کیا فائدہ ہوا ہے تو ہمیں لوگ خوش نظر آتے ہیں. اس سے جو پچھلی شہری حکومت تھی وہ تو انفارچونیٹلی اس کے پاس اختیارات نہیں تھے, نہ ہی اس کے پاس بجٹ تھا کہ وہ ڈیلیور کر پاتی. لیکن اس سے پہلے اگر ہم مصطفیٰ کمال کی شہری حکومت دیکھیں, لوگ اس سے بہت خوش ہیں, انہوں نے ڈیلیور کیا. ایم کیو ایم کی حکومت تھی, اس سے پہلے جماعت اسلامی کو دیکھ لیں تو انہوں نے بھی ڈیلیور کیا. سرحدی صاحب, نعمت اللہ سرحدی صاحب نے کراچی کے لیے جو کچھ کام کیا, کراچی کے باسی اس کی شہادت دیتے ہیں کہ انہوں نے کراچی کے لیے بہت کچھ کیا. تو اب کیا کراچی کے لوگ اور چاہے وہ پولیٹیکل سائڈ سے ہوں چاہے وہ نان پولیٹیکل سائڈ سے ہوں, ان کی کیا توقعات ہیں کہ اب ایک با اختیار شہری حکومت ان کے لیے کیا کرے گی؟
دیکھیے عاطف, 1979 میں پہلی دفعہ کراچی میں بلدیاتی انتخابات ہوئے اور میئر عبدالستار افغانی بنے. اس کے بعد تواتر سے کچھ سال انتخابات ہوتے رہے اور پھر اس کے بعد ہم نے دیکھا کہ یہ سلسلہ بیچ میں ٹوٹ گیا. پھر اس کے بعد 2001 میں جنرل مشرف کے لائے گئے بلدیاتی انتخابات کے تحت, بلدیاتی نظام کے تحت انتخابات ہوئے تو اس میں ہم نے دیکھا کہ نعمت اللہ خان اور پھر اس کے بعد ہم نے دیکھا کہ مصطفیٰ کمال جو ہیں وہ میئر کراچی منتخب ہوئے. اور ان کے دور میں یقینی طور پر جب بھی عوامی ریپرزینٹیشن سامنے آتی ہے تو ان کو جہاں تنقید کا سامنا کرنا پڑتا ہے وہیں پر اپنی کارکردگی بھی دکھانی پڑتی ہے اور ووٹ بینک کو مستحکم رکھنے کے لیے, اپنے آپ کو ریلیونٹ رکھنے کے لیے اور آئندہ کے لیے بھی ان کو کچھ نہ کچھ اپنی کارکردگی کا مظاہرہ کرنا پڑتا ہے. تو یقینی طور پر یہ جب اگر ہم نے جو آپ نے جو بات کی جو گزشتہ جو بلدیاتی انتخابات ہوئے تھے اس میں وسیم اختر ایم کیو ایم کے میئر بن کر آئے تھے, بہرحال انہوں نے بھی اپنی طرف سے کوشش کی ہوگی اگر ان کو کوئی مسائل یا اس طرح کے سامنا آیا اور اگر وہ شہر کی پکچر کو تبدیل نہیں کر سکے. اس کے باوجود بھی ہم یہ نہیں کہہ سکتے کہ انہوں نے کوئی کام نہیں کیا یا کام نہیں کیا ہوگا. یقینی طور پر انہوں نے اپنی ایفرٹس کی ہوں گی اور جب وہ عوام میں جب جائیں گے تو انہیں ایفرٹس کے ساتھ اسی اپنی کارکردگی کے ساتھ ان کو وہ دوبارہ ووٹ مانگتے ہیں. تو اس کارکردگی کو اگر 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 یہاں پر جو ٹرانسپیرنسی ہو انتخابی عمل میں اور اس کو بہتر سے بہتر بنایا جا سکے اور اس میں لوگوں کی پارٹیسپیشن زیادہ ہو تو اس طرح کے مسائل کا حل نکالا جا سکتا ہے. اور کراچی آج جو کہ دنیا کے 10 ایسے شہروں میں شامل ہے جہاں پر رہنا ناممکن ہے, تو اس میں جو ہے یہ اس صورتحال سے نکلنے کے لیے ضروری ہے کہ سیاسی جو ریپرزینٹیشن ہے, سیاسی نمائندگی ہے, وہ بہتر اور قابل عمل.
بہت شکریہ ثاقب, آپ نے کراچی کے مسائل کے بارے میں ہم سے بات کی اور پروگرام میں شرکت کی. اسی کے ساتھ ہی آج کے پروگرام کا وقت ختم ہو رہا ہے. محمد عاطف کو ویو 360 سے اجازت دیجیے, کل تک کے لیے اللہ حافظ. We'll be right back.
روایت امروز.
روایت امروز.
سلام شنوندگان عزیز، عبدالواجد عادل شما را به برنامه روایت امروز خیر مقدم میگوید. ما در برنامه امشب روی وضع اقتصادی افغانستان و کاروبار و آینده در کشور با مهمان گرامی خود جناب نصیر رحیم، کارشناس امور اقتصادی و فرهنگی صحبت داریم. ببینیم که ایشان در روی خط هستن. جناب رحیم، صدای ما میشنوین؟
بله بله، من میشنوم صدای
شما. خب به برنامه خوش آمدین جناب رحیم.
تشکر، سپاس از شما.
خب جناب رحیم صاحب، اخیراً بانک جهانی اعلام کرد که از لحاظ بعضی شاخص ها اقتصاد افغانستان نسبتاً بهبود یافته و اونا ایتر خصوصا موضوع انفلاسیون و همچنان ثبات نرخ افغانی را یکی از مثالای عمده ذکر میکنن و سوی دیگر طالبا هم ادعا دارن که ما پیشرفت های خوب اقتصادی در لحاظ بعضی پروژه های عمرانی و همچنان از لحاظ بهبود وضع صادرات و همچنان سایر مسائل داریم. به نظر شما وضع فعلی اقتصادی افغانستان در تحت سیطره طالبا چگونه ارزیابی میکنه؟ بله، یک کمک میبخشین جناب رئیس، اطراف شما کمک زیاد صداست. صدای شما درست شنیده نمیشه. کمک بهتر شد، خانوزم کمک از بیرون صدا میاد. خب بفرمایید، بفرمایید، انشاءالله سوال گرفتید. بله
خب، بسیار زیاد تشکر از شما. من یک کمی اگه وقت بدین که من در یک گوشه تر برم که اینجا
خب
زیاد است.
خوبه،
فقط یک دو دقیقه
خب
که صدا مزاحمت نکنه.
خب تایی که البته طوری که پیشتر گفتیم، ما در برنامه امشب خود روی اقتصاد افغانستان و همچنان کاروبار در افغانستان با جناب نصیر رحیم، کارشناس امور اقتصادی و فرهنگی صحبت میکنیم و میبینیم که آیا در طول دو سالی که طالبان در افغانستان حاکم بودن وضع اقتصادی افغانستان چگونه تغییر یافته است. این تغییر آیا میتونه که همچنان به شکل دوامدار همچنان ادامه پیدا کنه و یا ای که با بعضی مشکلاتی مواجه خواهد شد. چنانچه طالبان در این اواخر گفتند که البته چون وضع اقتصاد وضع امنیتی در کشور بهبود یافته، تمام توجهشان به بهبود اقتصاد افغانستان است. صدای ما میشنوین جناب رحیم صاحب؟
بله بله.
خب بسیار خوب، بیشتر گفتیم که بعضی مقدمتا گفتیم که ادعاهای در قسمت بهبود اقتصاد افغانستان شده و همچنان بانک جهانی بعضی شاخصهای افغانستان در حالت بهبود دانسته، به نظر شما وضع فعلی اقتصاد افغانستان چگونه است؟
خب یکی از مسئله که شما اشاره کردین به مسئله که راپور که بانک جهانی گفتن که وضع بهتر شده، خب معمولا بانک جهانی مسائل مقایسه میکنه از یک سال گذشته یا یک چند ماه گذشته با حساب هزو مقایسه باز او نتیجه گیری میکنه که در چه حد از آیا پیشرفت رفته یا عقب رفته. خب بدون شک بخاطر از یک از زمانی که طالبا به قدرت رسیدن جامعه به یک بی‌ثباتی به نهایت شدید روبرو بود، ترس و وحشت و بی‌بندوباری و فرار و همه چیز بود. بنابراین اقتصاد افغانستان کاملا سقوط کرده بود و ای که در مدت دو سال طالبا تانستن حاکمیت خود حفظ کنن، بدون شک حداقل ثبات در جامعه دوباره با حالت تا حد بهتر شد و این خودش تا حد در اقتصاد هم تاثیر خود داره. همایی که اقتصاد افغانستان در کل در مجموع پیشرفت کرده، خب شما میتونین که اقتصاد یک کشور یک رکن اساسی جامعه هست و اقتصاد بیشتر متکی به ثبات جامعه هست، بیشتر به یک سیاست اقتصادی نیازمند داره و سیاست و اقتصاد رابطه مستقیم با هم دارن. در یک جامعه که ثبات سیاسی نباشه، برای مدت طولانی اقتصاد هم چندان دورنمای خوب نمیتونه داشته باشه.
بله. خب یکی از مسائل که بانک جهانی گفته که پول افغانستان ثبات پیدا کرده و صادرات افغانستان نسبت به گذشته بیشتر شده و همچنان طوری که دیده میشه انفلاسیون در کشور تا اندازه مهار شده و قیمتهای اجناس خصوصا اجناس ابتدایی در افغانستان که بسیار اکثریت فقیر و نادار افغانستان به او محتاج هستند، مسئله قیمت نرخ مواد غذایی و بعضی چیزهای دیگه است که در افغانستان ثابت مانده. به نظر شما آیا طالبا در آینده خواهد توانستن که اقتصاد افغانستان همچنان در محور از فعالیت ها و کوشش های خود قرار بدن، چنانچه ای اداره میکنن که مالک افغانستان رو به وضع سیاسی یا ثبات سیاسی تا اندازه در با افغانستان بازگشته، ما تمام توجه خود را روی اقتصاد افغانستان میکنیم، چنانچه میگن بله. که بعضی از ارقام نشان میده که در حدود 80 تا 90 درصد او کارخانجاتی که قبلا در زمان سقوط جمهوریت از فعالیت باز مانده بودند، او کارخانه ها دوباره به فعالیت آغاز کرده، حجم صادرات بلند رفته. شما تا کدام اندازه با این موافق هستید؟
بدون شک مثلا من قبلا هم اشاره کردم که در اواخر یک تعداد تغییرات رونما شده، اما سیاست یک کشور بستگی به یک سیاست روشن و واضح نیاز داره و بخصوص در جامعه امروزی باید اقتصاد یا سیاست اقتصادی یک کشور انسان محور باشه که به هدف احزی باشه که رفاه در جامعه ها داره و اقتصادی که امروز در افغانستان هست خب ممکن تغییرات ایجاد شده باشه، ولی بیشتر یک تعداد کسایی که از شرایط بیشتر پول پیدا میکنن، بیشتر میخواین، ولی پول پیدا کردن و تا اقتصاد یک کشور رشد دادن تفاوت به نهایت زیاد است. فقط در یک کشور مردم است که در اونجا اقتصاد یک کشور از بنیاد تغییر میده. باید پس در جامعه باید اعتماد باشه، اعتبار باشه و تهدید نباشه و دومی که برای پیشرفت اقتصاد یک کشور نیروی انسانی یکی از مسئله حساسی است که در افغانستان خوشبختانه داریم. در طالی از او دانش کافی باید باشه که بتانه هزو نیروی انسانی استفاده کنه که متاسفانه و شما هر روز میبینیم که کادرهایی که در طول 20 سال حداقل رشد کردن کشور ترک میکنن میرن بیرون. بنابراین با چند تا فابریک فکر نکنم ممکن طالبا را بتانه یک چند سال عمرشان دراز کنه، ولی اینکه اقتصاد کشور بره به طرف پیشرفت، جامعه بتره به طرف رفاه، بر یک سیاست اقتصادی انسان میور و یک سیاستی که تعادل باشه در تمام عرصه و در تمام عرصه فرهنگی سیاسی اقتصادی. شما ببینید که از یک طرف نیروهای انسانی در جامعه طالبا هست میکنن، نصف جامعه را، زنها را کلی نادیده گرفتن و این خودش در تعارض است، این خودش در بلند مدت بی‌ثباتی را در جامعه همیه.
بله، یک وقتی از یکی از مؤسسات مالی بین المللی ادعا کرده بود که وقتی زنان در افغانستان از فعالیت اقتصادی باز مانند، کشور در حدود تا 9 میلیارد دلار از این بابت خسارمند میشه، برای از اینکه از تمام استعدادهای فوق‌العاده‌ای که زنان افغانستان دارن و خصوصا در سالهای اخیر که زنان افغانستان تانسته بودن که در همه عرصه‌های زندگی و خصوص اقتصادی هم پیشرفت کافی داشته باشند، به هزاران از زنان معاش میگرفتن، متخصصین بودن و در همه عرصه‌ها ظاهر میکردن. به نظر شما وقتی که اینا از ساحه کاری و فعالیت‌های اقتصادی، امور فرهنگی، امور تعلیمی دور میمانند، چقدر ضربه اقتصادی برای افغانستان عائد میشه؟
بدون شک شما فکر کنین که یک کادر که در یک کشور تربیت میشه چه مدت زمانی را میگیره و چقدر سرمایه گذاری روی حضور میشه.
بله.
و متاسفانه ما و شما میبینیم که از یک طرف زنها که بخش بزرگ نصف از جامعه است، که نیروی بسیار وسیع بود که تربیت شده بود، اونا کنار گذاشته شدن. از طرف دیگه یک نیروی جوانی که اونا هم کدرهای بسیار برازنده بودن از کشور بیرون رفتن. خب نه تنها از نظر کمبود دانش انسانی اونجا، و دومی که به اعتمادی و به اعتباری را در جامعه، بدبینی را در جامعه اختیار میکنه. شما فکر کنید تمام او کسایی که امروز کنار داده شده، شاید در کوتاه مدت طالبا اونا را اس نکنن نبودشان، ولی در بلند مدت هر بدبینی که در یک جامعه ایجاد میشه، مثل عزیز که یک آهنه که موریانه میخوره، هر بدبینی هر فردی که روز بر روز افزایش میکنه مانند یک موریانه است که آینه میخوره و زمان میرسه که بالاخره او بدون از او که توجه شوی به هم میریزه.
بله. خب یک مسئله بسیار مهمی که در افغانستان باید روی از او پلانهای طویل مدت و کوتاه مدت روی از او موجود باشه، طرحهای موجود باشه در کشور، مسئله بیکاری طبقه یا قشر تعلیمی یافته افغانستان است. امروز از با وجودی که زنان از تحصیلات عالی فعلا دور هستند، باز هم همساله تعداد زیادی از جوان آنان به ساحه عمل و در ساحه کار فارغ میشن. وقتی که حداقل سالانه در حدود به هزارها جوانا از تحصیلات عالی خود تکمیل میکنن و یا تحصیلات متوسط خود تکمیل میکنن، اینا آماده ازیستن که در جامعه به اونا کار داده شود. اما نبودن کار تا کدام اندازه روی آینده از جوانا تاثیرات منفی میگذاره؟
بدون شک خوب تاثیرات منفی خود میگذاره. به مخاطره هم هست که شما میبینین که هر کسی امروز تلاش میکنه که در حد اگر بتوان از کشور بره بیرون، این خوب متاسفانه بر بلند مدت ضربه بسیار شدید میزنه. امکانات زیاد اقتصادی برای کشور است اگر طالبان بتانن با وجود جنایت که در گذشته کردن، اگر سیاست های خود انسانی تر بسازن، تا اعتماد در جامعه بیارن. شما فکر کنید که چقدر افغان ها در خارج از کشور وجود هستن که اینا میتونن بسیار مفید بر اقتصاد کشور، اگر بتونن اینا سفر کنن، تنها برگشتشان بر تفریح که در تابستان ها و بر دیدار و فامیلی اینا بیان، میتونن یک دنیا پول داخل کشور کنن و همچنان اینا حاضر هستن که سرمایه گذاری کنن، دانش خود در خدمت جامعه بگذارن. اما متاسفانه طالبا یک دنده عمل میکنن.
در این روزها یک دو مسئله که ما به او مواجه شدم، که یکی در ننگرهار و یکی هم در شمال افغانستان، از این جوانایی که از افغانستان بیرون رفته بودن، خوشبختانه با یک مقدار پول و یک مقدار عایداتی که اونا داشتن دوباره به افغانستان عودت کردن و اوجا از خود باز البته تشبساتی را برای انداختن که نه تنها خودشان مصروف شدن، بلکه بده ها و جوانای دیگر هم به کار انداختن. و این یک نوید خوب است که یک تعداد با وجودی که افغانستان به او ضرورت شدید داره، ولی وقتی به خارج میرن و در کشورهای خارجی از یک طرف تحصیلات عالی میکنن و از طرف دیگر با یک مقدار پول دوباره به کشور برگشت میکنن و تشبسات جدیدی را ایجاد میکنن. خب به نظر شما برای زی که جوانا در کشور بتانن که یک آینده خود بسازن، زندگی خود بسازن، زندگی فامیلی را تأمین کنن و بتانن که ازدواج کنن و زندگی نو شروع کنن، برای ایجاد شغل برای زینا شما چی گفتنی دارین که باید در افغانستان چی صورت بگیره؟
خب در افغانستان یک مسئله خود دولت هست که دولت ها میتونن در رشد اقتصاد یک کشور کمک کنن با سیاست های روشن و خوب، اما طور که شما اشاره کردیم او یک نمونه است، ولی کسایی که یک اندک بیشمار تعداد کسایی که برمیگرده و هم اکثرا ناشی از این شده که بر اثر روابطی که اونا در دولت دارن یا روابط فامیلی یا شناختی را که دارن که از اقل امنیتشان اینا تضمین شدن اونا میرن، ولی اونا برگشت اونا بر حساب یک سیاست روشن، دورنمای روشن نیست که ثبات سیاسی در اونجا حاکم باشه و مردم برن. از این کارها شما در 20 سال گذشته هم دیدن که اقتداد رفت، ولی پاهنده که تأخیر دوباره همه چیز بیرون رفت. این کار دوباره میشه، ولی ثبات سیاسی برای دورنما مهم است بر رشد اقتصاد. ولی خب کاری را که میشه در پالوی از این که دولت ها که متاسفانه دولت که به نام طالب در اونجا هست خیلی کار کردن نمیتونه، ولی کسایی که در بیرون از کشور هستن حداقل میتونن با دانشی را که در اینجا دارن اونا را انتقال بدن که جوانا خودشان به یک کارای دست بزنن، کارای ابتکار عمل کنن، خودشان از اقل زندگی خود پیش ببرن. شما میبینین که مو سیاست هایی که طالب در افغانستان داره بسیار محدود، شما در بازارها میبینین که به زور و فشار و بزدن میخواهد رونق بازار پیش ببرن، نه به حساب یک سیاست، به حساب ترس و وحشت که باید بترسن. ولی خب یک سیاست اقتصادی روشن هنوز طالبان نداره که بر بنیاد کدام اندیشه، بر بنیاد کدام فلسفه، با پشتوانه کدام فکر و با کدام ارزش میخواین اقتصاد جامعه را شکل بدن. روشن نیست، واضح نیست. اینکه یک چند تا سرمایه‌دار بره بیایه او فکر میکنیم جایی را نمیگیره. مردم هست که در یک کشور میتونه ثبات چی سیاسی چی اقتصادی اونجا برقرار بسازه، و تا زمانی که اعتماد مردم جلب نشه مشکل است.
خب یک مسئله که در یه آخر مطرح شده او بلند مسئله عزیز که افغانستان میتونه در دراز مدت از لحاظ توریسم یا سیاحت مقدار کافی عایدات به دست بیاره. در شرایط فعلی اگر شاهد شده که در سال گذشته تعدادی از سیاحان بین المللی به افغانستان سرازیر شدند، بسیاری کشورها در جهان است که اونا از مدرک سیاحت اصلا اقتصاد کشورشان تا اندازه زیادی میچرخش. به نظر شما آیا سیاحت در افغانستان آینده داره یا میشه که در آینده سبب بهبودی کاروبار و روزگار و همچنان عایدات بر مردم شوه؟
بدون شک کشور مثل ترکیه یا سایر کشورها امروز توریسم یک مسئله بسیار بنیادی و سیاست‌های بسیار کشورها بسیار عایدات زیاد دارن. یکی از کشورها کشور ترکیه است که نه تنها اونجا توریسم میره، ولی بسیاری کسا میرن اونجا سرمایه گذاری میکنن. در افغانستان خب شما فکر کنید 35 میلیون نفر هست، اونجا از کوچکترین مسائل رفاهی وجود نداره، تا نان خود پیدا کردن نمیتونن. به این مفهوم که امکانات رشد اقتصادی، امکانات سرمایه گذاری، امکانات ایجاد شغل در اونجا بی نهایت زیاد است، و اگر ثبات سیاسی در اونجا بیاید خیلی کسا هست که نه تنها خود افغان ها، خارجی ها اونجا سرمایه گذاری میکنن، از او بهره برداری میکنن، که بدون شک میتونه به نفع مردم افغانستان باشه. در پالوی توریسم بدون شک رشد میکنن، و خاطر از اینکه 40 سال است که افغانستان در محور توجه تمام دنیا هست، افغانستان مردم میشناسه، و بدون شک اگر ثبات سیاسی به خیلی کسا علاقه‌مند است که برن ببینن که کشور چی گونه بوده، چه طور بوده که 40 سال در این کشور جنگ روان بوده و همه کل دنیا تمرکزش در اونجا است. خودش یک مسئله است که علاقه جهانی ها را به طرف خود میکشونه، ولی همه چیز بستگی به ثبات سیاسی و یک دورنمای روشن داره که در اونجا قوانین باشه که انسان میوار باشه، تعدید دیگه صورت نگیره، یک ثبات سیاسی برای آینده دراز مدت بتونه تضمین کنه.
خب جناب رئیس، شما همه موضوعات به صورت همه جانبه گفتین. شما برای در شرایط فعلی که وضع به این منوال است و طالبا هم حاکم هستند و وضع برای وضع بهبود اقتصاد افغانستان اگر به شکل مادوار و به شکل معجز بفرمایید، بگین که در شرایط فعلی برای کدام مادوار، اگر بگین کدام کارهای عمده برای بهبود اقتصاد افغانستان و همچنان ثبات بیشتر سیاسی صورت بگیره تا افغانستان از این مرحله فعلی که گفته میشه اکثریت مردم در خط فقر قرار دارن و وقتی که خط فقر باشه حتی انکشاف صنعت و زراعت هم در صورتی که قدرت خرید نباشه بسیار دشوار به نظر میرسه، شما مادوار برای بهبود اقتصاد افغانستان چی میگین در صورت به صورت عمومی؟
بدون شک یکی مسئله است که طالبا باید کارهای کنه، یکی باید مردم باید کارهای کنه.
باید جامعه بین المللی در این ارتباط مثلا چه مسئولیت داره که در قسمت افغانستان در مجموع بفرمایید؟
بله خواهش میکنم. خب عملکرد جامعه بین المللی هم وابستگی به عملکرد طالبا داره. اگر طالبا سیاست های خود انسانی تر بسازن، موانعی که بر سر راه زنها ایجاد کردن اونا بردارن، یک اعتماد ولو ناچیز جامعه جهانی را چه به اصطلاح به طرف خود بکشونن، به رسمیت شناخته شون، این یک امکان داره که حداقل به صورت عمومی یک امید در جامعه خلق کنند و زمانی که در یک جامعه امید خلق شود بدون شک در شاهای مختلف به اصطلاح تاثیر میکنه. یکی از کارهایی که میتونه باشه به اصطلاح که کسانی که سرمایه دار است میرن در اونجا سرمایه گذاری کنن، کسایی که در خارج از کشور هستن اینا میتونن از بخشهای مختلف به اصطلاح بر اقتصاد کشور مفید واقع شون، اینا میتونن سرمایه های کوچک بزرگ به اصطلاح تشویق کنن، ترغیب کنن. و سیومی که گفتم همین رفتنشان بر تاثیر میکنن. چهارمی که میتونه کسایی که در خارج از کشور قرار دارن اینا میتونن بدور از عملکرد طالبا اینا میتونن به شیوه های مختلف اونجا کمک کنن مردم که از نظر فکری فکرشان تغییر کنه تا سرپای خود استاد شد. منتظر از این نباشن که تایی که طالبا برشان کنن. یک فکر بسیار غلط که در جامعه ما وجود داره که مردم بسیار وابسته هست از نظر فکری، باید غیر وابسته باشن، خودشان مسئولیت زندگی خود بگیرن، ولو کوچک باید بر تغییر کار کنن. تغییر ولو کوچک باشه در سطح 35 میلیون اگر هر فرد یک تغییر کوچک در زندگی خود ایجاد کنه میتونه در صورت کل جامعه به طرف پیشرفت بره. و حالی ترین کارش ایست که کسایی که از مناطق مختلف هست در خارج از کشور میتونن هر کس در همو ولایت خود در همو منطقه خود بتونه یک تعداد دوره هم جمع کنه، یک سرمایه برشان به اصطلاح ایجاد کنه تا اونا کارهایی را دست جمعی ایجاد کنه، هم بر وحدت کشور خوب است، هم میتونه اونا را به خاطر اینکه شما میبینید که سالانه چقدر پول میره داخل افغانستان ولی او بیشتر کمک های اولیه میشه، مردم موشه و نان خدا میخوره، صبح باز کشنه است، از وابستگی باید خلاص شد. یکی از کارهای اساسی هست که هر پولی را که از خارج از کشور مردم در داخل افغانستان کمک میکنن تلاش کنن که انسانهای افغانستان از وابستگی نجات بدن.
یک مسئله که شما بسیار خوب فرمودین و او موضوع راستی بسیار اهمیت داره، همی که کسایی که در داخل کشور دارای سرمایه هستند یا در بیرون از کشور آرزوی از این دارن که در افغانستان در آینده بر افغانستان و بر مردمش کمک شوند، به نظر شما اگر اینا در مجموع یک نوع اتحادیه ها یا یک نوع از سازمان های بیرون مرزی افغانستان تأسیس کنند در کشورهای مختلف، حتی کشورهای مختلف اروپایی، امریکا، امریکایی، همچنان آسیایی کشورهای افغانایی که قرار دارن با تشکیل اتحادیه‌ها و انجمن‌ها در قسمت انتقال نه تنها سرمایه و پول به افغانستان، کمک‌ها بر افغانستان، همچنان در انتقال تکنولوژی‌ها، در انتقال علم و دانش بر افغانستان هم میتونن سهیم باشن. به نظر شما اینا چی کاری را انجام داده میتونن تا فارغ از نظرات سیاسی، فارغ از مداخله حکومت انجام بدن؟
بدون شک خوب متاسفانه کسایی که از خارج از کشور هم هستن، از امو جامعه آمدن، اونا هم چندان اقتصاد محور نیستن که اقتصاد محور فکر کنن. خب کاری را که باید کنه افغانای خارج از کشور باید اولویت ها توجه کنن. مثلا ما میبینیم که تعداد زیاد خارج از کشور پول جمع میکنن، روان میکنن در یک منطقه که یک مسجد درست شود. خب مسجد هم جز فرهنگ مردم افغانستان است، ولی او پول اگر در جای از او یک مسئله شود که همون 2-3-4 نفر به اصطلاح غیر وابسته شود و بتانن نان خود پیدا کنن، این به عنوان یک فرهنگ تبدیل می شود و آیسته آیسته می تانه دیگرام از اونا. ولی امروز می بینه که خب جامعه ما و شما جامعه تقلیدی است. یک کسی که یک کار می کنه دیگرام هم همه طور می کنه.
بله بله.
امروز تمام کارهایی که در افغانستان می شه ساده ترینش همونی است که به اصطلاح پول کمک کنن که برن مردم نان بتن، شکمش رو سیر کنن.
بله.
در حال کمی پول می تانن که به شیوه دیگر به بهترین وجهش ای را استفاده کنن بر مردم که او مردم از وابسته خلاص شوم، ولی فکرش که نباشه خوب مشکل است.
یکی از نمونه های
وجود ندارم
جناب رئیس، یکی از نمونه های بسیار بارز و خوبه که در این وقت ما و را میبینیم در افغانستان از در جاغوری است. در جاغوری اونا خصوصا هموطنهای افغان که در بیرون از کشورها هستند، اونا در قسمت اعمار بندهای کوچک آبگردان، در قسمت ایجاد مکاتب، در دستگاه تولید برق و ایجاد فارمها و باغداری و غیره کمک های میکنن و اینمی تعداد زیادی را اونجا به ای البته زمینه امرار معاش برشان فراهم میکنن که امید است که به نظر که این چیزی که شما گفتین برای مصداق ازمو داینده ها هم افغانایی که در بیرون هستن و خصوصا که خانواده هایشان در داخل افغانستان قرار دارن از این
بله.
استفاده کنن. بله
بدون شک یک کار نیکست و امید که شما ها میدیا این مسائل مطبوعات بیشتر تبارش بتن که تا این نمونه شود بر دیگر کشورها. این حال شما فکر کنید که هر ولایت کشور ما و شما از امکانات خاصی برخوردار است. در هر کشور مطابق آب و هوایش میتونن که مردم سرمایه گذاری های کوچک کنه. در یک جایی که زمین زراعتی وجود داره فقط با ایجاد بندها میتونه مردم اوجه سر پای خود استاد شود. در جایی که این امکانات نیست میشه با ایجاد فرم های مرغداری گوداری میتونن بسیار کارهایی کنن که بسیار ساده ساده در او کشور 35 میلیون نفر نان نداره. به این مفهوم که این چیزا اشد ضرورت است.
بله تشکر جناب مسید از اشتراک شما در برنامه و برنامه امشب ما در همین جا به پایان میرسه. انشالله در آینده این مسئله را هم باز هم دوام میتیم تا نتیجه خوبی از او آید شد. شب شما خوش.